आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Who's
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, आशा गर्दछु खुशी हुनुहुन्छ, आनन्द हुनुहुन्छ, अनि प्रभुले तपाईँलाई सधैँ खुशी आनन्द दिउन् अनि तपाईँको मन हृदयमा शान्तिले भरिदिउन्। त अब हामी आजको बाइबल अध्ययनतिर पनि प्रवेश गरौं। आज हामी प्रेरित 27 अध्याय 13 14 पदबाट बाइबल अध्ययन गर्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौं कि पाउलको रोममा समुद्र यात्रा वा इटालियामा समुद्र यात्रा, किनकि पाउलले रोममा सम्राट कैसर कहाँ अपील गरेका थिए आफ्नो मुद्दाको छानबिन गर्न। त्यसकारण कुनै पनि हालतले पाउल रोममा जानु पर्दथ्यो। हामीले यो पनि देख्यौं कि जहाजमा पाउल र अन्य कैदीहरू पनि थिए, कि पाउल र अन्य कैदीहरू जुलियस नाम गरेको कप्तानको जिम्मामा थिए। सबभन्दा पहिले हामी देख्नेछौ कि तिनीहरू एसिया भन्ने एउटा प्रदेशमा जाने जहाजमा चढ़ेर यात्रा गरे र तिनीहरू साइटन भन्ने शहरमा रोकिए, जुन आधुनिक लेबनानको किनारमा रहेको शहर साथै बन्दरगाह थियो। त्यसपछि जहाजमा चढ़ेर आधुनिक टर्कीको मायरा भन्ने शहरमा गए। अब त्यो पहिलो जहाज रोममा नजाने भएकोले मायरामा तिनीहरू मिश्र देशको प्रख्यात बन्दरगाह अलेक्जेन्ड्रियाबाट रोममा जाने एउटा जहाज भेटाएर त्यसमा चढ़े। पद 38 अनुसार यस जहाज गहुँ लाँदै थियो। अब बतास उल्टो दिशाबाट आएको कारणले तिनीहरूको जहाज अघि बढ़नलाई अप्ठ्यारो थियो। बल्ल बल्ल तिनीहरू क्रेटको दक्षिण किनारमा पुगे। क्रेट चाहिँ ग्रीसको दक्षिणपट्टि रहेको एउटा ठूलो टापु हो। त्यो असुहाउँदो बतासले गर्दा, असामान्य बतासले गर्दा तिनीहरू ज्यादै ढिलो भइसकेका थिए। हिउँदे महिनामा भूमध्य सागरमा समुद्र यात्रा गर्नु एकदम खतरनाक थियो। त्यसकारण पाउल एउटा अनुभवी यात्री भएकोले तिनले अब जाडो नसुकुन्जेलसम्म समुद्र यात्रा नगर्ने सल्लाह दिए। जहाज माल सामान र मानिसहरूलाई समेत नोक्सान हुन्छ भन्ने पाउलले अन्दाज गरे। तर कप्तानले पाउलको कुरा भन्दा जहाजको चालक र जहाजको मालिकलाई बेसी पत्यार गरे। साथै सुन्दर भन्ने बन्दरगाह सानो भएकोले जाडो याम त्याग काट्न असुविधा भएकोले जहाजका धनी र चालकले अलि पश्चिमतिर रहेको फोनिक्स नभएको ठूलो बन्दरगाहसम्म पुग्ने निश्चय गरे। अनि हामी अगाडि देख्छौ कि समुद्रमा आँधी 27:13-14 पदमा भनिएको छ, जब दक्षिण बतास मन्द रीतिले चल्न थाल्यो, तिनीहरूको उद्देश्य सिद्ध भयो भन्ने ठानेर लंगर निकाली तिनीहरू क्रेटको किनार किनारे हुँदै यात्रा गर्न लागे। तर थोरै समयपछि त्यस टापुबाट प्रचण्ड आँधीको वेगमा उत्तर पूर्वी कहलाइने तुफान चल्यो। मित्र, यो जाडोयाम वा हिउँदोको समय थियो र यो आँधी तुफानको समय थियो। यो तुफानको हावा थियो र यो नै आँधी तुफानमा पाउल र अन्य व्यक्तिहरू चढ़ेको जहाज फँसेको थियो। अहिले म यहाँ केही चाखलाग्दो कुराको टिप्न रोकिन चाहन्छु। तपाईँले यादै होला कि जब पाउल एफिससमा थिए, जुन सुसमाचारको लागि विजयको समय थियो, उसले रोममा जान अति नै उत्कट इच्छा प्रकट गरेका थिए। यो उसको हृदयको महान चाहना र लालसा थियो। प्रेरित 19:21 पदमा भनिएको छ, यति भइसकेपछि यरूसलेम जानलाई म्यासेडोनियामा र अखैयाको बाटो भएर जाँदा म त्यहाँ पुगेपछि मैले अवश्य रोम हेर्नु परेको छ भन्ने कुरा हृदयमा ठहराए। यरूसलेममा पाउलको निम्ति अन्धकारको घड़ी आयो। यो यस्तो देखिन्थ्यो कि मानौ उसले कहिले पनि रोम देख्न पाउने छैन। यस अति नै अन्धकारमय, निराशमय र हारको घड़ीमा परमेश्वर तिनी कहाँ पुनः निश्चय दिलाउन प्रकट हुनुभयो। 23:11 पदले भन्छ, औ त्यही रात प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, साहस गर पाउल, किनकि जसरी तिमीले यरूसलेममा मेरो विषयमा साक्षी दियौ त्यसरी तिमीले रोममा पनि गवाइदिनुपर्छ। प्रभुले पाउललाई पुनः निश्चय गरिदिनुभयो कि तिनी रोममा जानेछन्, चाहे जस्तो सुकै परिस्थिति तिनीमाथि किन नआओस्। 15:18 पदमा भनिएको छ, जब जहाज आँधीको चपेटामा पर्यो, त्यसले तुफानको सामना गर्न सकेन र हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोड़िदियौं। क्लौडा भन्ने एउटा सानो टापुको आड़मा पुगेपछि हामीले मुस्किले जहाजको ढुंगालाई जोगाउन सक्यौं। त्यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्तिरबाट बाँधै ल्याए र सेटिस भन्ने बलौटे धापमा फसिन्छ भन्ने डरले तिनीहरूले पाल झारिदिए र जहाज आफै भन लाग्यो। अब आँधीले हामीहरूलाई ज्यादै उचाल्न र पछाड्न थाल्यो र भोलिपल्ट तिनीहरूले जहाजका माल सामान फ्याँक्न थाले। तिनीहरू अहिले भूमध्य सागरमा क्रेटको टापुबाट पश्चिमतिर धकेलिँदै थिए। यस्तो देखिन्थ्यो कि तिनीहरू चढ़ेको जहाज क्रेटको दक्षिणपट्टिको क्लौदा भन्ने एउटा सानो टापुमा विध्वंस हुनेछ। तिनीहरूले आफ्नो जहाज जतातिर हावा बहन्छ त्यतै जान आफ्नो जहाजलाई छोड़िदिनु परेको थियो। तिनीहरूले जहाजलाई हलुङ्गो पार्न त्यहाँका सबै माल सामानहरू फ्याँके। 19 पदमा भनिएको छ, अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए। मित्र, जहाजलाई हलुङ्गो पार्नको निम्ति त्यहाँ भएको सबै सामानहरू फ्याँकिदिए। अनि 20 पदमा भनिएको छ, धेरै दिनसम्म घाम तारा केही देख्न पाइएन। तुफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशा समेत हामीले त्यागिदियौं। मित्र, त्यो आँधी तुफान अति नै भयानक खालको थियो। वास्तवमा तिनीहरूले सोचे कि अब त्यहाँबाट जीवित उम्कन कति पनि सम्भव छैन। अनि त्यस आँधी तुफानमा प्रभुको आवाज पावलको मुखबाट सुनियो। तुफान, आँधी र समुद्रको लहरको 15 दिनपछि जहाजमा चढ़ने मानिसहरूले सोचे कि तिनीहरू अब बाँच्ने छैनन्। तर पावल कहाँ प्रभु प्रकट हुनुभयो र उसलाई पुनः निश्चय दिलाउनुभयो तिनी निश्चय नै रोममा जाने नै छन्। यस भरोसासँग पावल अन्य जातिहरू र अन्य व्यक्तिहरूको अगाडि उभिन्न योग्य भए। 21-26 पदमा भनिएको छ, धेरै दिनसम्म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूलाई तिनीहरू कहाँ आएर भने, मित्र हो, तपाईहरूले मेरो सल्लाह मानेर क्रेटबाट जहाज नचलाउनु पर्ने थियो र यस्तो संकष्ट र हानि तपाईहरूले खप्नु पर्ने थिएन। अब म भन्दछु, साहस गर्नुहोस्, तपाईहरूमध्ये कसैको ज्यान जाने छैन तर जहाज चाहिँ नष्ट हुनेछ, किनभने जुन परमेश्वरको म हुँ र जसको आराधना म गर्दछु उहाँको एक दूत आज राति मेरो छेउमा खड़ा भए। उनले मलाई भने, पावल, न डराउ, तिमी कैसरको सामु अवश्य खड़ा हुनुपर्छ। हेर, तिमीसँग जहाजमा चढ़ने जति सबैको प्राण परमेश्वरले तिम्रो हातमा दिनुभएको छ। यसकारण मित्र, साहस गर्नुहोस्, मलाई जस्तो बताइएको छ ठिक त्यस्तै हुनेछ, तर हामी चाहिँ कुनै एउटा टापुमा बजारिनु पर्नेछ। मित्र, तपाईँ बुझ्न सक्नुहुन्छ कि त्यस आँधी तुफानको जकडमा फँसेका जहाजमा यात्रा गर्ने सम्पूर्ण मानिसहरूको निम्ति यो निश्चय नै महान उत्साहको वचन थियो। जहाँ पाउलको सुन्दर गवाहीको सुन्नुहोस्, भन्छन् 23 पदमा, किनभने जुन परमेश्वरको म हुँ र जसको आराधना म गर्दछु उहाँका एक दूत आज राति मेरो छेउमा खड़ा भए। मित्र, उसको विश्वास र भरोसा परमेश्वरमा थियो। अनि भन्छन् 25 पदमा, यसकारण मित्र हो, साहस गर्नुहोस्, म परमेश्वरमा विश्वास गर्छु, मलाई जस्तो बताइएको छ ठिक त्यस्तै हुनेछ। यो कुरा पाउललाई प्रकट गरिएको थियो कि तिनीहरू कुनै एक टापुमा पर्नेछन्। हामी पछिबाट यो थाहा पाउनेछौ कि त्यो टापु मेलिटा थियो, जुन बिल्कुल सिसल्लीको दक्षिण भागमा थियो। यसरी हामी देख्न सक्छौ कि क्रेटको टापुबाट भूमध्य सागरको समुद्र यात्रा गरेर काफी दूरीको यात्रा गरे। मेलिटा त्यो टापु हो जुनलाई आज माल्टा टापुको रूपमा चिन्दछौ। 27 पदमा भनिएको छ, तर जब 14 रात भए थियो, एड्रिया समुद्रमा हामी हुत्तिरहेका थियौं, तब आधा राततिर नाभीहरूले हामी कुनै जमीनको नजिक पुगिरहेका छौं भन्ने अनुमान गरे। एन्ड्रिया समुद्र इटाली र म्यासेडोनिया वा ग्रीसको बीचमा पर्दछ। त्यहाँ हुँदा चालाखोले हामी कुनै देशको नजिक आइपुगेका छौं भन्ने चाल पाए। तिनीहरूले जग्गा देख्न सकेनन्, तर सायद किनारमा छाल बजिरहेको तिनीहरूले सुन्न सके। समुद्रको गहिराई नापेर 30 मिटर मात्र पत्ता लगाएपछि कुनै देश नजिक हुनुपर्छ भन्ने निश्चित थाहा भयो। अनि 28-29 पदमा हामी पढ्छौ, र गहिराई नापेर हेर्दा तिनीहरूले 37 मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराई नाप्दा तिनीहरूले 26 मिटर पत्ता लगाए। अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौ कि भन्ने डरले तिनीहरूले जहाजको पछाडितिरबाट चारवटा लंगर खसाले र बिहान होस् भनी प्रार्थना गर्न लागे। रात अझै बाँकी थियो। किनारका ठूला ठूला चट्टानमाथि बज्रेला भन्ने चालकहरूलाई डर थियो, यसकारण तिनीहरूले जहाजलाई रोक्न चारवटा लंगर खसाले। बिहान उज्यालो भएपछि चट्टानहरू कता कता छन् र कस्ता कस्ता छन् भन्ने थाहा पाएर किनारको नजिकमा पुग्न सजिलो हुन्थ्यो। 30 र 31 पदमा भनिएको छ,
जब नाभीहरू जहाजबाट भाग्न खोजिरहेका थिए र अघिल्तिर लंगर खसाल्ने बहानाले डुंगा समुद्रमा झारिसकेका थिए, तब पाओले कप्तान र सिपाहीहरूलाई भने, मानिसहरू जहाजमा बसेनन् भने तपाईहरू बाँच्न सक्नुहुने छैन। हेर्नुहोस्, ती चालकहरू जहाजलाई छोड्न प्रयास गरिरहेका थिए। तिनीहरूले यस्तो अभिनय गरे मानव तिनीहरू लंगर खसालिरहेका छन्, तर वास्तवमा तिनीहरू भाग्न आँटेका थिए, खोजिरहेका थिए। तिनीहरूले त्यो डुबिरहेको जहाजलाई छाडेर भाग्न लागिरहेका थिए। तिनीहरूले केही त्यस्तो काम गरिरहेका छन् जुन तिनीहरूले गर्नु हुँदैनथ्यो। पाउल कप्तानलाई भन्छन् कि जहाजमा हुने सबैको सुरक्षाको लागि सबैजना जहाजमै रहनु पर्दछ। पाउलले आफ्नो विश्वास र भरोसा परमेश्वरमा लगाएका छन्। ओ, परमेश्वरको वचनमा विश्वास र भरोसा गर्ने काम कति सुन्दर कुरा हो। परमेश्वरको दूतले पाउललाई भन्नुभयो कि तिनी र त्यहाँ भएका सबैजना बाँच्ने छन्, तर तिनीहरू आफ्नै तरिकामा आफ्नै उपायमा बाँच्न सक्ने छैनन्। तिनीहरू परमेश्वरको मार्ग र तरिकाद्वारा बाँच्नुपर्छ र बाँच्ने छन्, अनि तिनीहरू त्यसको निम्ति जहाजमै रहनु पर्दथ्यो। मित्र, पाओले तिनीहरूलाई भनेका थिए कि उसले परमेश्वरमा विश्वास गर्छन्। यो चाहिँ तिनीहरूले त्यस जहाजमै उहाँले बचाउन सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्ने कुरा थियो। यदि तिनीहरू बाँच्नलाई तमाम कुरा आफ्नो हातमा राख्छन् भने बाँच्ने छैनन्। र उसले तिनीहरूलाई भन्छन् कि यदि तिनीहरू बाँच्न चाहन्छन् भने सबैजना जहाजमा रहनुपर्नेछ, किनकि प्रभुले पाउललाई त्यो भन्नुभएको थियो। अनि 32 पदमा भनिएको छ, तब सिपाहीहरूले डुंगाका डोरीहरू काटिदिए र डुंगालाई जान दिए। मित्र, यो कुरा हामी विचार गरौं। पाउलले ती केही चालकहरू भागिरहेको कुरा कप्तानलाई सूचना दिए। त्यो कप्तान अहिले पाउलको कुरा सुन्न आरम्भ गरिरहेका छन्। उसले सिपाहीहरूलाई आज्ञा दिए र ती चालकहरू उम्कन नसकुन् भनेर सिपाहीहरूले त्यो डुंगाको डोरी काटेर त्यसलाई छोडिदिए, किनभने हरेकजना जहाजमा हुन आवश्यक थियो। 33 र 34 पदमा भनिएको छ, मिरमिरे उज्यालो हुन लागेको थियो। पाओले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, आज 14 दिन भइसक्यो, तपाईहरू अलमलमा परेर भगभकाई केही नखाई बस्नुभएको छ, यसकारण केही खानुहोस् भनी म तपाईहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईहरूले बल पाउनुहुनेछ, तपाईहरू कसैको शिरको एउटा केस पनि नष्ट हुने छैन। तिनीहरू 14 दिनदेखि उपवास बसेका थिए। अहिले पाउल तिनीहरूलाई केही खानेकुरा खानलाई विन्ती गर्छन्, भन्छन्। यो स्पष्ट छ कि तिनीहरू सबै उपवास बसेका थिए। अन्य जातिहरू उपवास बसे किनभने तिनीहरू मर्नेछौं भनी डराएका थिए। पाउल र अन्य ख्रिस्टियनहरू यसकारणले उपवास बसे किनकि यो तिनीहरू प्रभुको निम्ति गरिरहेका थिए। अहिले तिनीहरूको कुनै देशको नजिकमा आइपुगेका छन् र तिनीहरू सबैलाई किनारमा आइपुग्नलाई शक्ति र ताकतको आवश्यक छ। 30 पदमा भनिएको छ, यी कुरा भनेपछि तिनले रोटी लिए र सबैको सामुने परमेश्वरलाई धन्यवाद चढाएर सो भाँचेर खान लागे। मित्र, पाउल सबैको उपस्थितिमा परमेश्वरलाई धन्यवाद दिए। यो फेरि हामी देख्छौ कि पाउलको सुन्दर गवाही हो। यो पाउलको रोमतिरको सफल यात्रा हो। सम्भवत तपाई भनिरहनु भएको होला, यो त मलाई त्यति सफल यात्रा देखाइ पर्दैन त, बरु मलाई यो सुनै पर्दछ कि उनी परमेश्वरको इच्छा बाहिर छन्। मित्र, पाउल परमेश्वरको इच्छाको बाहिर छैनन्। तपाईँलाई यादै होला कि एउटा घटनाको जुन सुसमाचारको पुस्तकमा उल्लेख भएको छ, जब प्रभुले आफ्ना चेलाहरूलाई एक रातमा डुंगामा चढाएर गलिल समुद्रको पारी पठाइदिनुभयो। सायद तपाईँले यो घटनाको याद गरिरहनु भएको होला। उहाँले तिनीहरूलाई पारीपट्टिको अर्को किनारमा जान भन्नुभयो र आदि बाटोमा समुद्रमा एकासी तुफान उठी छाल उठ्न थाल्यो। अहिले मलाई यो नभन्नुहोस् कि येशूले त्यो आइरहेको आँधी तुफानको जान्नुहुन्न थियो। उहाँले जानबुझमा तिनीहरूलाई आँधी तुफानको बीचमा पठाउनुभयो। उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले आँधी तुफानको बारेमा जान्नुहुन्थ्यो र उहाँ जान्नुहुन्थ्यो कि उहाँ के गरिरहनु भएको थियो। म व्यक्तिगत रूपमा विश्वास गर्छु कि कहिले कहीँ उहाँ हामीलाई आँधी तुफानमा पठाउनुहुन्छ। हामीले यो कुराको सोच्नुपर्छ कि हामी त्यो आँधी तुफान रूपी समस्यामा र कठिनाईमा रहेर पनि अझै परमेश्वरको इच्छामा हुन सक्छौ। उहाँले कहिले भन्नुभएन कि हामीले आँधी तुफान रूपी समस्याको सामना गर्नुपर्ने छैन। उहाँले हामीलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले हामीलाई सम्हाल्नुहुनेछ, अर्को किनारमा ल्याउनुहुनेछ। त्यस आँधी तुफान रूपी कठिनाईको अनुभवको बीचमा हामीसँग हुनुहुन्छ, अनि यो नै सान्त्वना हो जुन आँधी तुफान रूपी कठिनाईको समयमा परमेश्वरको सन्तान कहाँ आउँछ। अनि 36 देखि 37 पदमा भनिएको छ, तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरा खाए। जहाजमा हुने हामी जम्मा 276 जना थियौं। यस जहाजमा 276 जना थिए। अनि 38 पदमा भनिएको छ, यिनीहरूले अघाउन्जेल खाएपछि आहाज हलुङ्गो तुल्याउन समुद्रमा गहुँ फालिदिए। तिनीहरूले पहिले जहाजको सबै मालसामान फाले, अहिले तिनीहरूले आफ्ना अन्नहरू पनि फाले। अनि 39-44 पदमा भनिएको छ, उज्यालो भएपछि पनि तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्। तिनीहरूले एक खाड़ी देखे, यसको बलौटे किनार थियो। सम्भव भए जहाजलाई त्यही किनारमा लाउने योजना तिनीहरूसँग गरे वा तिनीहरूले गरे। तिनीहरूले लंगरहरू झारिदिए र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए, अघिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिएर जहाजलाई किनारातर्फ बढाए र पानी मुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यहाँ भासियो। जहाजको अघिल्लो भाग अड्कियो र चल्नै सकेन, अनि पछिल्लो भाग चाहिँ छालहरूको झोक्काले टुक्रिन थाल्यो। कैदीहरू पौडेर भाग्लन् कि भन्टानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे, तर कप्तानले पाउलाई जोगाउने मन गरी तिनीहरूलाई त्यसो गर्नदेखि रोके। पौडन सक्ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनु भन्ने हुकुम तिनले दिए। बाँकी रहेकाहरू चाहिँ फल्याकहरूमा र जहाजका टुक्राहरूमा पारी जानु भने। यसरी सबै सकुशल किनारमा पुगे। मित्र, तिनीहरूको यो बस्ने काम निश्चय नै एक प्रकारको आश्चर्य कर्म थियो, अनि परमेश्वरले निश्चय नै आफ्नो प्रतिज्ञाको पूरा गर्नुभयो कि जहाजमा भएका सबै 276 जना प्राणी सुरक्षित रूपमा कुनै टापुमा पर्नेछन्। आजको यो बाइबल अध्ययनमा प्रभुले हामी सबैलाई यो बुझ्नमा आशिष दिउन् कि प्रभु आफ्नो वचनमा पक्का हुनुहुन्छ। म वचनको परमेश्वर हुनुहुन्छ। उहाँले प्रतिज्ञा गर्नुभएको, उहाँले बोल्नुभएको कुरा यथावत रूपमा, यथा तथ्य रूपमा साँच्ची नै जिउको थ्यौं भएर पूरा हुन्छ। प्रिय, त्यसकारण उहाँको वचनमा उहाँले के भन्नुभएको छ त्यो कुरा हामीले सधैँ गम्भीरतापूर्वक लिऊ, मनमा राखौं र उहाँमा सधैँ भरोसा गरौं र उहाँको विश्वास र मायामा प्रेममा सदैव हिँडिरहौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।